نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا محمد اللهم صل على سيدنا محمد وعلي الفاطم الله اللهم صل على سيدنا محمد وعلي وصحبه وبارك وسلم أما بعد دل ایک ایسی چیز ہے اللہ نے انسان کو عطا فرمائی ہے کہ اس کی بگاڑ پر اور اس کی اصلاح پر پورے دین کا انحصار ہے. دل اگر صحیح ہے انسان کا تو اللہ کی بڑی بڑی نعمتوں سے نوازا جاتا ہے انسان. ہر لمحے اللہ کی فضل کی بارش ہوتی ہے, اس پر رحمت برستی ہے. اور دل انسان کا خراب ہے اور دل کی اصلاح نہیں انسان کی, تو بہت بڑی بڑی نعمتوں سے اللہ کے محروم ہو جاتا ہے انسان. دنیا میں تو اس کا انداز انسان نہیں کر سکتا اور نہ ہی کوئی اس کا اتنا پتہ چلتا ہے. مست رہ کے زندگی انسان گزار جاتا ہے, چلا جاتا ہے. لیکن جب آخرت میں ہوگا تو اس وقت جو ہوا تھا بہت پچھتائے گا کہ اللہ سبحانہ تعالیٰ نے کتنی بڑی چیز مجھے عطا فرمائی تھی, قلب دل, اور میں اس کو سمجھ نہیں سکا. اولیاء اللہ جو ہے, نیک انسان جو ہے, مشائخ کرام جو ہے, انسان کو اسی چیز کی دعوت دیتے ہیں. وہ دعوت کا تو یہی ہوتا ہے کہ ہزاروں میں سے کوئی اس دعوت کو قبول کرتا ہے, یہ تو ایک سنت ہی ہے دعوت کی. لیکن یہ سلسلہ اللہ پاک نے عطا فرمایا انسان کی تربیت کے لیے. پہلے انبیاء علیہ السلام آتے تھے اور اسی طرح دعوتیں دیتے تھے. حضرت نوح علیہ السلام نے 900 سال سے بھی زیادہ دعوت دی, لیکن کتنا انسان ہوا, کتنے لوگوں نے مانا, لیکن سلسلہ تو بند نہیں ہوا. دوسرا نبی آیا, دوسرا نبی آیا, خود نبی کریم صلی اللہ علیہ وسلم نے جس وقت دعوت دی کتنے آدمی آپ کے ساتھ تھے. ایک خاتون تھی حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ, اور اسی قدر محبت تھی آپ نبی پاک صلی اللہ علیہ وسلم سے. آپ بڑے فخر سے فرماتے تھے کہ یہ وہ خاتون ہے, اس نے میری اس وقت ساتھ دیا جب دنیا نے میرا ساتھ نہیں دیا تھا. ان کا واقعہ یاد آ رہا ہے مجھے محبت کے سلسلے میں, شاید پہلے بھی عرض کیا ہو کہ جب آپ کا رحلت کا وقت تھا, شدید بیمار تھیں, تو لیٹی ہی تھیں بستر پر, اپنی چاروں بچیوں کو بلایا اور کہا کہ بابا کو بلاؤ, ان سے کہو کہ مجھے اپنی چادر دے دیں, جو آپ چادر اڑتے ہیں مجھے دے دیں. تو آپ نبی کریم صلی اللہ علیہ وسلم تشریف لائے, کہنے لگے خدیجہ کیا بات ہے, میری چادر کیوں مانگی تم نے؟ کہنے یا رسول اللہ صلی اللہ علیہ وسلم, اب مجھے یقین سے ہوتا جا رہا ہے کہ میں زندہ نہیں رہوں گی, موت تو آنی ہے انسان کی, تو میری خواہش یہ ہے کہ میرا جو کفن بنے وہ آپ کی چادر بنے. اللہ اکبر, نبی پاک نے کیا جواب دیا, آپ پر گریہ تاری ہو گیا اور فرمایا کہ خدیجہ کیسی بات کرتی ہو, صرف چادر ہی مانگی ہے, اور تم اس سے بھی کچھ مانگتے تو میں اپنے چمڑا تو جو اتار کے دے دیتا چادر کی جگہ پہ. کتنی شدت سے محبت کا اظہار نبی پاک سے کیا، کیونکہ بہت فخر تھا آپ کو ان پر کہ میرا بڑا ساتھ دیا سر. تو یہ تبلیغ کا ایک رنگ ہے. اس میں اللہ تعالیٰ نے بھی قرآن میں ڈھارس مدائی، تسلیاں دی ہیں نبی آخر زماں کو کہ فکر نہ کریں، آپ دعوت دیتے رہیں، کوئی قبول کرے یا نہ کرے، کوئی مانے یا نہ مانے، لیکن اگر دعوت حق ہے، سچ دعوت ہے، تو اثر رکھے گی انشاءاللہ اس چیز پر. تو یہی ہے جو قیامت تک انداز چلے گا. اللہ والے بھی اسی طرح بلاتے ہیں، ان کا مشن ایک ہے. اللہ والوں کا جو دعوت کا انداز ہے وہ صرف ایک ہے کہ انسان کی اصلاح باطن ہو، وہ بہت مفید چیز ہے، بڑی زبردست چیز ہے. جس پہ اللہ کا فضل ہو وہی سمجھتا ہے الحمدللہ. جب اس مجمع کو میں دیکھتا ہوں تو میں کہتا ہوں سبحان اللہ، اللہ تعالیٰ جنگلوں کے اندر ہی گلاب پیدا فرما دیتے ہیں. یعنی کہاں یہ باتیں، اور جہاں آپ یہ کہہ تو رجال ہے، ان باتوں کو کون سنتا ہے آج کل، کیسا زمانہ ہے. اس میں الحمدللہ آپ سننے والے لوگ بیٹھے ہیں، اور جتنے بھی آپ سمجھتے ہیں بس آپ کو اتنا پتہ ہے الحمدللہ، جو میں زور ڈالتا ہوں جس پہ، کہ ابھی ہم اپنے اصلاح کے لیے جا رہے ہیں، دل کی اصلاح کے لیے. یہی ہے نا آپ کی نیت الحمدللہ. جی دیکھیں اس قدر کمال ہے اس دعوت کو قبول کرنے کا. آپ دیکھیں اللہ سبحانہ وتعالیٰ کس قدر محبت ہوگی آپ حضرات سے. اب جیسی ہمت ہے جو کچھ بھی ہے، لیکن کتنا بڑی بات ہے کہ آپ دنیا میں دیکھیں بھائی اشتہار لگتے ہیں، آج فلاں چیز کے لیے مسجدوں میں یہ ہو رہا ہے، آج فلاں چیز کے لیے مسجد میں ہو رہا ہے. الحمدللہ اچھی چیزیں، لوگ جاتے ہیں، بیٹھتے ہیں، سنتے ہیں، لیکن ان کا ذوق ہے. لیکن آپ لوگوں کا کیا ذوق ہے الحمدللہ کہ ذکر کی مجلس ہو رہی ہے، آپ باغ چلے آتے ہیں الحمدللہ. اب تو ثواب بھی بھول گئے آپ الحمدللہ، اب تو ثواب بھی بھول گئے، اب تو یہی نیت بن گئی کہ اب صلی اللہ راضی ہو جائے، ایسے ہی ہے نا الحمدللہ. اللہ کا بڑا فضل ہے کہ میرے شیخ کی دعوت قبول ہو رہی ہے الحمدللہ. اس ناخارہ سے اللہ اس کو چلتا کرے، اور ہمارا آخرت بس یہی اس انداز سے جائیں. لیکن ایک بات ہے الحمدللہ، یاد رکھیں قرآن یہ بشارت دیتا ہمیں کہ کبھی آپ حضرات یا میں بھی تو آپ کے ساتھ ہوں، خالی نہیں ہوں گی انشاءاللہ. بہت بڑی بات ہے. تو یہ میں عرض کر رہا تھا کہ اصلاح قلب کی دعوت قبول کرنا آج کے زمانے میں پاگل ہے. کیا بات کرتے، آنکھ میں درد ہے اس کی بات کرو، پیٹ میں درد ہے اس کی بات کرو، پتے میں درد ہو رہا ہے اس کی بات کرو، ہارٹ اٹیک ہونا، یہ کیا اصلاح قلب کیا چیز ہے، اس کا کیا نام ہے، یہ کوئی سمجھنے گیا نہیں آج تک. یہ کیا، یہ کون سی بیماری ہے اس کے لیے کہہ رہے ہیں اصلاح قلب، ہمارا تو سمجھ نہیں آتا ہم چلے. تو مشہور یہ ہے قرآن کا کہ بھائی سارا معاملہ جو دین کا ہے کس پہ چلتا ہے، بندے کے دل کی اصلاح پر چلتا ہے. دل سمر جاتا ہے تو انسان کے سارا دین سمر جاتا ہے، دل بگڑ جاتا ہے تو سارا دین بگڑ جاتا ہے، اور پھر جو محرومی ہوگی آخرت کے اندر، محرومی اس کا آپ اندازہ نہیں کر سکتے، نہ میں اندازہ کر سکتا ہوں. شکر اللہ کا الحمدللہ، اللہ نے ہم کو تھوڑی سمجھ دی ہے، اس محنت ہم کر رہے ہیں، انشاءاللہ رزلٹ بھی نکلے گا. تو آخرت میں ان لوگوں میں نہیں ہوں گے جو پچھتائیں گے اس چیز سے کہ ہم نے اپنے دل کی طرف توجہ نہیں کی تھی، دل کو ہم سمجھے نہیں تھے. سمجھ تو گئے کم از کم، دل سے ہی بنتا ہے سارا کام. بڑی بڑی نعمتوں سے انسان محروم ہو جاتا ہے اگر دل صحیح نہ ہو. اس کی مثال میں آپ کو دیتا چلوں، جیسے زمین ہے نا، ایک زمین اور سخت ہے، سخت زمین تو کتنی محروم ہے. ساتھ والی زمین جو زرخیز ہے وہ کپاس بو رہی ہے، یہ کچھ بھی نہیں بو رہی، تو گندم نکال رہی ہے، یہ کچھ بھی نہیں، کیڑے مکوڑے دیکھیں، وہ گنے اگا رہی ہے، یہاں سے کچھ بھی نہیں ہو رہا. آم کے درخت لگ رہے ہیں، پتھری زمین، کچھ بھی نہیں ہو رہا، کیڑے پھر رہے ہیں، کچھ جنگلی بوٹی لگی ہوں گی. آپ دونوں میں فرق ہے، یہ کیوں فرق ہے کہ ایک زمین تو دیکھیں کیا کچھ دے رہی ہے انسان کو، کیسی کیسی نعمتیں دے رہی ہے، اور ایک جو کچھ بھی نہیں ہے زمین، وہ بھی یہ بھی زمین. کیوں؟ کہ اس زمین کی اصلاح ہو گئی، اس کی اصلاح نہیں ہوئی. اسی طرح جس قلب کی اصلاح ہو جاتی ہے الحمدللہ، اللہ کی تجلیات میں رنگ آ جاتا ہے ہر وقت، ہر لمحے اللہ کی شان اترتی ہے اس پر. دل ایسی چیز ہے کہ آئینہ کیا شعاؤں کو آبزرو کرے گا، سورج کی شعاؤں کو آبزرو کرتا ہے نا آئینہ، وہ کیا آبزرو کرے گا کہ جو دل اللہ کی تجلیات کو آبزرو کرتا ہے, حد ہی کوئی نہیں اس کی, تو ڈائریکٹ اللہ کی نعمتیں جو اترتی ہیں انسان کی پورے وجود پہ, جو رحمت سب سے پہلے اترتی ہے نا انسان کی, سب سے پہلے اللہ کی رحمت جو اترتی ہے کسی پہ نہیں آتی, جو پسلوں کے اندر بند کی ہے نا پنجرے میں جو بند ہے اس کے اندر جا کر تجلی کرتی ہے انسان کی. کتنی قیمتی چیز ہے, آج ہماری دل کی اصلاح ہوگی تو کیسی کیسی اللہ کی رحمتیں جس طرح زمین دیتی ہے بوٹے پھل دیتی ہے الحمدللہ, اسی طریقے سے اس میں سے انوارات نکلیں گے معرفت کے, عرفان کے, اللہ کی محبت کے, تجلیات کے. ہوتا ہے دنیا میں ایک تو نہیں کروڑوں قریب اللہ نے اللہ کے ولیوں کو پیدا کیا ہے, پیدا ہوتے آئیں گے, پیدا ہوتے رہیں گے, ان کی صفت یہی ہے کہ وہ ایک ایسی زمین ہے جن کی اصلاح ہو جائے کہ جسے قلب کی پرسنگے جاتے ہیں. اور ہم جیسے جو لوگ ہیں دنیا بڑے ہیں دل کی اصلاح کو پتا نہیں, بس دل سخت کے سخت ہیں, وہاں کیا پیدا ہوگا سوائے فضولیات تو بے کچھ, جسے جنگلی چیزیں پیدا ہوتی ہیں, جنگلی پلانٹس ہوتے ہیں, اسی قسم کے پلانٹس پیدا ہوتے رہیں گے, اس کے اندر اس کا نہ کوئی مفہوم نہ مقصد, موت کے بعد ختم بس مٹی. کتنی بڑی بات ہے, کتنا اہم چیز ہے. اللہ کی ان نعمتوں میں سے بے شمار نعمتیں ہیں جو دل پہ اترتی ہیں اللہ کی. ایک نعمت کا میں آپ کو اظہار کرتا ہوں, غور کریں اس پر, کہ جس کا دل اصلاح قلب ہو جائے, اصلاح اختیار کر لے, اللہ اس کو ایک نعمت عطا کرے. نعمت تو بہت ہے, میں ایک نعمت کی بات کرتا ہوں آپ سے, اور بہت بڑی نعمت ہے, بہت بڑی نعمت ہے, اتنی بڑی نعمت ہے کہ حدیث ہے ترمذی کی, ابو ہریرہ رضی اللہ عنہ روایت فرماتے ہیں اس حدیث کو, فرماتے ہیں کہ بھائی وہ اتنی بڑی نعمت ہے کہ وہ شخص جہنم میں جا ہی نہیں سکتا. اور مثال کیا دی ہے حدیث کے اندر, کہ اس کی مثال ایسی ہے کہ جیسے تھن سے دودھ نکلنے کے بعد تھن میں واپس نہیں جا سکتا, ناممکن ہے نا یہ, اسی طرح یہ نعمت اگر کسی کو حاصل ہو جائے وہ جہنم میں جا ہی نہیں سکتا. اصلاح قلب کی ہو جائے تو انسان کو نعمت نصیب ہوتی ہے. ابھی دیکھیے, اور ایک اور حدیث بھی تیرے کی حدیث ہے, ابو عمر رضی اللہ تعالیٰ بات فرماتے ہیں اس نعمت کے بارے میں کہ وہ اتنی بڑی نعمت ہے اصلاح قلب کے بعد, جس عورت کا یا مرد کا ہو جائے دل اصلاح ہو جائے, تو اس نعمت کا انعام یہ ہے کہ جتنی بھی چیزیں ہیں پسندیدہ, اللہ کو سب سے زیادہ پسندیدہ چیز وہ ہے جو اس نعمت, اس نعمت کو کہا ہے کہ وہ سب سے زیادہ بڑی پسندیدہ چیز ہے جو اصلاح قلب ہونے کے بعد جو نعمت ملتی ہے. ابھی نعمت کا نام نہیں بتا رہا میں آپ, انسان کو میسر ہو جائے. اب مجھے آپ بتائیں کہ جو سب سے زیادہ پسندیدہ اللہ کو, تو پھر انعام بھی تو سب سے زیادہ پسندیدہ ملے گا نا اللہ تعالیٰ کو آخرت میں, مقابلہ ہوگا اس کا. شرط کیا ہے؟ وہ ملتی کس کو ہے؟ جس کا دل صحیح ہو جائے, دل پہ جس نے محنت کی ہو, دل پہ محنت کی. ہم جتنی دنیا پہ محنت کرتے ہیں اس کا کچھ حاصل نہیں ہے, سوائے اس کی کہ چند دن کی جو زندگی ہے اس میں ہمیں تھوڑی آسائش مل جاتی ہے, آسائش مل جائے گی اپنی مرضی کے مطابق, لیکن اس کے علاوہ کچھ نہیں دوست. لیکن جو انسان آخرت کے لیے محنت کرتا ہے, جس دل پہ محنت کرتا ہے, وہ کیا مقابلہ کرے گا اس دنیا کا؟ الحمدللہ جو وہاں جو ملے گا اللہ کی طرف اس کو. جتنی دنیا میں محنت کرتے ہیں اس سے کئی گنا چاہیے کہ ہمیں جو آخرت کی تیاری کے لیے اپنے دل کی طرف محنت کریں اور کثرت ذکر کریں. اللہ نے ذکر دیا نا اس کے اصلاح کے لیے, یہ سمجھے نا ہم تو بات قرآن حدیث سے بزرگوں دین سے, ہم تو یہ سمجھیں کہ اصلاح جو ایک ہی چیز سے ہوتی ہے دل کی. جب اس دل سے جب اصلاح ہو جائے تو وہی دل قرآن سمجھ سکتا ہے, وہی دل ہی نماز پڑھتا ہے, وہی دل تسبیحات کر سکتا ہے, وہی دل عمرہ کرتا ہے, وہی دل حج کرتا ہے. انسان کیا کرے, اصل تو دل کرتا ہے سب کچھ, فرق ہے. آپ دیکھ رہے دو آدمی جا رہے ہیں حج پہ, دونوں میں فرق ہے, دونوں میں فرق ہے. ایک نبی کو سن رہے, ایک ارشاد آپ سن رہے ہیں حج کے عمرے کا, کہ ایک شخص آیا حدیث ہے اور خانہ کعبہ کے سامنے کھڑا ہے اور آئے بہت دور سے, تھکا ہوا ہے, کپڑے پھٹ چکے ہیں, بال بکھرے ہوئے ہیں اور بے تحاشا دیکھنے والا کہہ رہے ہیں سبحان اللہ کیا محبت میں غرق ہے یہ شخص, بے تحاشا آیا خانہ کعبہ کی طرف, پتنی کتنی دور سے پھیلتی ہے نبی پاک سے بات ہے, آ کے ہاتھ اٹھائے ہوئے ہیں خانہ کعبہ پر اور دعائیں مانگ رہے ہیں. اس نے کیا سمجھتے ہیں آپ اس کی دعا کو؟ یہ تو کمال دعا ہے, اس کے کیا مقابلے جی, اللہ تعالیٰ اس کی دعا نہیں سنے گا تو کسی کی سنے گا؟ خانہ کعبہ میں پہنچا ہوا ہے اور جناب اس طریقے سے آیا ہے اور کتنی قربانی کے بعد پہنچا ہے اور ہاتھ اٹھائے ہیں اس نے, سب کچھ تو قربان کیا ہے اس نے یہاں اس سفر پر. اللہ نے فرمایا کہ اس کی جو ہے दुआ जो है वो उसके सर से ऊपर भी नहीं जा रही, कुछ लंबा है हो जा। इसलिए कल नहीं था ना, क्या था उसका जो पेट में लुकमा जाता था वो हलाल नहीं था, हराम था, उसने उसकी एहतियात नहीं की। क्यों? दिल नहीं बना हुआ था, तो दिल से हो ही नहीं रहा उम्र। वो किससे हो रहा था? वजूद से करने गया था। हम नमाज पढ़ने आते हैं, किससे आते हैं? वजूद से नमाज पढ़ेंगे, उसका क्या असर होगा? जो दिल से पढ़ेगा उसका बात ही क्या है, समान मतलब समझ आ गई आपको। तो इसलिए कल्ब, यानी कल्ब पढ़ता है नमाज, कल्ब सिजदे करता है, कल्ब रुकू में तस्बीहात पढ़ता है, कल्ब सिजदे में पढ़ता है। वो सिजदे, वो रुकू, वो क्याम जो दिल के साथ होगा, वजूद को भी नीचे लगा देता है, वो फिर आसमानों पे उड़ती है वो नमाज अल्हम्दुलिल्लाह, लेके चलती है उसको, जिस हदीस में है ना, उड़ा के जाती है फरिश्ते, उसको लेके चला जाता है इंसान। वो कब होगा? जब इंसान ने दिल के ऊपर, और जिस पे दिल पे मेहनत की होगी, जिसने दिल पे इसलाह की होगी, वो हराम खाएगा, वो कहेगा मैं जाऊं क्या, किस मुंह से जाके खाना खाकर ठहरूं, किस मुंह से जाके मैं रोजे पे जाऊंगा, क्या हाथ उठा के मैं दुआ मांगूंगा। लेकिन इंसान दिल की इसलाह नहीं, इतना बेशर्म हो जाता है, इतना बेहया हो जाता है कि अपने रब के सामने जाते भी उसको कुछ नहीं होता। सोचिए ये वजह क्या है, दिल में एहसास ही मिट गया, उसकी असलाह ही नहीं है दिल की, दिल में असलाह ही नहीं है, तो उसको एहसास ही नहीं है कि मैं कहाँ जा रहा हूँ, किसकी बारगाह में जा रहा हूँ। और उसकी एक झलकी है, ये कम नहीं है कि जब बारगाह कद्दस में खड़े होते हैं और आके अल्लाह को कहते हैं, ये वही मुकाम है, वैसे ही मुकाम है जैसे खाना काबा के पास आदमी जाके खड़ा होता है। कितनी शर्म की बात है कि आदमी नमाज में खड़ा है और बिल्कुल अल्लाह की तरफ आया है, बिल्कुल सीधा बिल्कुल अल्लाह के हजूर में और गुफ्तगू अल्लाह के साथ, बस ये समझे कि खाना काबा में पहुंचे। अगर हजूरी कायम हो जाए तो खाना काबा नजर भी आना शुरू हो जाता है, अगर दिल से नमाज पढ़े तो खाना काबा ही नजर आएगा इंशाल्लाह, ऐसी कोई बात नहीं। मुंह मेरा काबा शरीफ की तरफ तो वाकई काबा होता है सामने, वरना यहां बैठे हैं मुंह काबा शरीफ कहां से होगा, इतनी दीवारें सुंदर ये वो कितना सफर है, तो ये मुंह करने क्या मकसद है? इसलिए कि जिसम मुंह कर रहा है, दिल मुंह कर ले तो खाना काबा सामने अल्हम्दुलिल्लाह, अब किससे से मौजूद है, नहीं समझे? तो ये दो फर्क है इसमें कि एक तो कल्ब के साथ और एक जिस्म के साथ। जिस्म तो ताबे है कल्ब, जो कल्ब के साथ होगा उसमें हजारों चीजें हों, जैसे मैंने आपको बताया कि अब देखने वाला तो कह रहा है इसकी दुआ क्या दुआ हो, इससे बड़ी को तो लग रही है, वहीं बता दिया कि समझो हकीकत को समझो। अल्लाह ने जिस तरीके से इंसान को चलाना चाहता है, एहदिन सिरातल मुस्तकीम पे जो लाना चाहता है, तो वो जो है तरीका ये नहीं है कि हम जनाब दीन सीख के जिस्म को इस्तेमाल करना शुरू कर दें, जिस्म पे जुल्म करना शुरू कर दें, नहीं। हकीकत ये है कि इस तक आने से पहले अपने कल्ब पर मेहनत की जाए, दिल पे मेहनत चाहिए, कसरत ही मेहनत, क्योंकि इबादत को कम तो नहीं, जब हमने दिल के साथ करनी है, एक इबादत है, पांच फराइज ही ऐसे हैं अल्हम्दुलिल्लाह कि नफिल की जरूरत ही ना पड़े आदमी को, नहीं यही फराइज हमारे दिल के साथ अदा हो जाए तो वक्त ही ना है कि हम नफिल नफाल की तरफ भागते चले, इस कदर इसके अंदर इंसान महव हो जाता है, फ्राइज ही ऐसी जबरदस्त चीज है अल्हम्दुलिल्लाह। लेकिन क्योंकि वो दिल के साथ है ही नहीं, ना हमें उसका टेस्ट पता, ना हमें नमाज का मजा पता, ना हमें सजदे की कैफियत का पता, ना हमें क़िरात का कुछ पता, ना हमें खड़ोने का पता, ना हमें कुरान पढ़ने का पता, ना कुरान सुनने का पता। और ये सारी चीजें ऐसी हैं, सारी चीजें ऐसी है, कुरान आप बताएं कितनी बड़ी चीज है, इतनी बड़ी चीज है कि कभी सुने आप, उतरा था नबी पक्ष में कुरान, साहिब कुरान है आप, उतरा था ना, लेकिन कैफियत ही होती थी कि इस कदर लजीज प्यारी और पत्नी कैसी चीज है ये, अल्लाह के नबी अपने सहाबा से कहते थे तू सुना, ये तो आज तक सुना है हमने, इससे भी ऊंची बात आपको बता रहा हूं इससे भी ऊंची एक हदीस आपको सुनाता हूं, सुने होंगे आपने, लेकिन आपके मजे के लिए बता रहा हूं। हजरत बिन मसूद रजी अल्लाह से नबी क्या कहा, बिन मसूद से कहा कि आज तू मुझे कुरान सुना, मैं आपको कुरान सुना, कुरान तो आप उतरे सुनाऊं मैं, कहते नहीं मेरा दिल करता है मुझे तू कुरान सुना। अब बताएं क्या क्या इसमें क्या लज्जत होगी, क्योंकि लज्जतें हैं इन इबादत में, इसके हर पहलू में। अब ये नमाज अजीब लज्जत है इसमें, और ये कुरान का पढ़ना ये तो अजीब गरीब लज्जत है, इसका तो कोई टेस्ट ही इंसान सोच नहीं सकता इसका टेस्ट क्या होगा। तो नहीं कभी तू सुना, उन्होंने सुनी पड़ी, और कौन सी आयत पड़ी, सूरह नसा, और जब सूर्य नशा पढ़ते पढ़ते आपने देखा आपने चेहरे में वारिक सारे देश आपसे आंसू से भरी हुई थी, ये लज्जत थी, कुरान की लज्जत निकली। ये तो एक चीज उधर उसने अभी उन्होंने कहा एक साहबी हैं जो कुरान के माहिर थे, हाफिज भी थे, कारी भी थे, क़िरात की मशहूर इब्ने काब रज़ी अल्लाह ताला अन्हु, सुनो आप हज़रात उलमा कराम बैठे उनकी सुने क्या कहा नबी पास आज उनसे ही नहीं कहा जा रहा क्या आप मुझे कुरान सुने, बल्कि क्या हो रहा है ऐ काब जी या रसूल सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला ने अभी मुझे पैगाम भेजा है जी। पैगाम? यहाँ क्या पैगाम सुने आप? पैगाम क्या जी, गरीब पैगाम है। कहते मुझे पैगाम भेजा है कि काब को आप कुरान सुनाए। तो उसको साहबी को जो ये बात जब सुनी, ये दो अजीब चीजें थी। ये अल्लाह सुब्हान तआला काब से कह रहे हैं किसको कुरान सुनाए? नबी पाक को, नबी पाक को कुरान सुनाए। यानी आप तो सुन रहे हैं वो तो साहबा से, लेकिन यहां क्या कहा जा रहा है कि आज मेरे काब को आप सुनाए। क्या मोहब्बत होगी काब के सीने के अंदर कुरान के, मुझे आप बताएं। आप महसूस करें इस बात को, जरा लज्जत लें इस बात की। तो जब काब ने सुना तो उनके तो होशी उड़े, जैसे मूसा सलाम तुरबे गायब हुए थे वो तो इसी तरह गायब हो गए थे, तो उन्होंने शुरू कर दिया, गिरे तारी हो गया। तो माँ नबी पाक से पूछे क्यों? वो तो नूर और नूर मामला था ना, एक तो मामला यही नहीं ठहरा था हमसे। नबी पाक से पूछा काब क्या बात? अभी तो कहाँ शुरू भी नहीं हो, आयत बताई बल्ला जी वो क्या वो जहन से निकल लिया, खैर अभी आ जाएगी जहन बताऊंगा आप। वो आयत ही बताई कि याद ये आयत पढ़ के सुनाओ काब को, हम जाकुल ना हो जी वाली आयत। तो अब क्या था वो नबी पाक ने कहा क्या बात है काब? कहते यार सुनो अल्लाह ताला ने मेरा नाम लिया है। सुभान अल्लाह, यार कितनी बड़ी बात है। कहता तेरा नाम ही लिया है कैसे? कहता काब का है कि काब को सुनाओ। तो ये अब देखें आप, अब ये कोई लज्जत है कुरान की? नहीं, हम भी तो पढ़ते हैं सुबह शाम को, हम सुनते भी हैं, ना सुनने में को मजा आता है ना पढ़ने में मजा आता है। ये वजह इसलिए कल्ब से आई, इसलिए कल्ब से आई। तो ये एक नेमत जिसकी मैं दो आपके नाम बताएं, तो क्या नेमत है जो कम मिलती है? दिल जब इंसान का बन जाए, दिल जब बन जाए तो वो नेमत नसीब होती है, जिसके लिए इतनी बड़ी हदीस आई है। वो क्या नेमत है? रिक्कत है कल्ब, नहीं समझे? नहीं, रोना आंख से, आंख से निकल जाना। तो दिल रिक्कत आती है, दिल रिक्कत कहते हैं कि इसका खास उर्दू लफ्ज नहीं आ रहा जान में। तो फिर क्या होता है, इंसान की आंख से आंसू निकलते हैं, आंखों में आंसू आ जाते हैं। तो जब रिक्कत कल्ब इंसान पर तारी हो जाती है, कल्ब की सलाह हो जाती है, तो फिर वो अल्लाह की बातों को सुन नहीं सकता। इतना नरम उसका दिल हो जाता है, इतना दिल कि उधर किस्सा चला नहीं, उधर आंखों से जारी हो जाता। ये कितनी बड़ी नेमत है, इंसान के आंखों से आंसू निकलना, ये कितनी बड़ी नेमत है कि अल्लाह ताला फरमाते हैं कि वो जहन्नुम में जा ही नहीं सकता। जो शख्स रोता है, जिसकी आंखों से आंसू निकलते हैं अल्लाह के लिए, अल्लाह की खातिर आंखों से आंसू निकलते हैं उसके, तो फिर क्या है ऐसे इंसान, वो आंसू ऐसे हैं कि उसको जहन्नुम में जाने ही नहीं देंगे। इतना नामुमकिन है उसका जहन्नुम में जाना कि जैसे कि दूध को थनों में वापस डाल दिया जाए। सुभान अल्लाह, कितनी बड़ी नेमत है, कितना बड़ा फल है। इस खेती को सही कर लें आप तो क्या पौधा लगेगा इसमें आंखों को, मुझे बताएं। कितनी बड़ी चीज है दोस्तों, मिलता कब है? इसलिए जैसे दिल सोना शुरू होता है उसमें दिक्कत आना शुरू हो जाती है, अल्लाह होगा, फिर पता नहीं चलता कि पढ़ कौन रहा है, सुना क्या रहा है। अल्हम्दुलिल्लाह आप फजर में खड़े हैं, इमाम साहब ने कोई तलावत शुरू की, कुछ नहीं होगी। ये नहीं कि उसमें कोई लहन होनी चाहिए, ना ना ना, ये जरूरी। कुरान के अंदर खुद अपनी लहन है, कुरान के तो अपने अंदर तरन्नुम है, अपना तरन्नुम है। आज किसी ने नमाज पढ़ाई थी, मेरे ख्याल कोई कारी साहब थे, कौन थे, मक्के से तशरीफ लाए थे, उन्होंने नमाज पढ़ाई, मुझ पर तो रिक्कत तारी हुई, बड़ी कैफियत बनी। मैं तो जाके कहा अपने बेटे से, कहा मैं बड़ी क्या पढ़ा था उन्होंने, आप होंगे शायद जुमे पे जो हजार, क्या पढ़ा उन्होंने? پہلے تو ان کی تعریف بہت کی گئی الحمدللہ، ڈیزرو تک رہے تھے، مکے کے رہنے والے تھے، ان کی انٹروڈکشن کرایا گیا بڑے اچھے طریقے سے. تو شہر جب انٹروڈکشن کرایا جائے تو آدمی میں پھول نہیں جاتا تھوڑا سا کہ بھائی مجھے کہا جائے نماز پڑھاؤ تو یہ اتنے اچھے ہیں، یہ فلاں ہیں اور یہ اکرام. تو زہر ہے پھر جو آدمی ایسا ہوگا تو پھر کہے گا سوچ کے پڑھوں کوئی آیت لمبی چوڑی، لوگ کیا کہیں گے، ہے یا نہیں، آپ یہ بات بنتی نہیں بنتی، خطرہ آتا ہے انسان پہ نہیں آتا. سبحان اللہ، بڑی اونچی چیز تھی وہ شخص، بہت اونچی چیز تھی، بڑا لطف آیا. اس نے اس کا جواب کیا دیا تمام چیزوں کا، اس نے پہلی آیت جو پڑھی ہوتی شاید علم نشرا، دوسری آتی میں کر لے لافی کو رشن یا علم تلا کیفا، یہ جمعے میں پڑھی جی لے لافی کو رشن، اور ترنم کچھ ترنم میں بالکل سیدھا جلدی سے الحمد للہ رب العالمین مالک یوم الدین، یا کہنا نہ وہ سدیش بنا، نہ وہ شریم بنا، اور نہ پتہ نہیں کیا کچھ بننا چاہتے ہیں، صرف لوگ بنتے رہتے ہیں ہر وقت، کچھ بھی نہیں بنا. وہ لطف آیا میں کہتا ہوں جس کا اندازہ کچھ نہیں کر سکتا، اندازہ نہیں، میں تعریف کیوں کر رہا ہوں، کیونکہ سب سے بڑی چیز یہ تھی اس میں جو اس نے، اس کے دل جو تھا اصلاح ہوئی تھی، اس کے دل کی ڈیفینیٹلی ہوئی تھی، کیونکہ اس میں ریا ہی نہیں آئی، ریا تو بہت کم دیکھا گیا ہے کہ اسٹیج پہ آ کے آدمی کوئی اپنا کارنامہ نہ دکھائے، ضرور ضرور دکھاتا ہے، جس چیز کی تعریف کی جائے وہ کارنامہ دکھائی دیتے ہیں نا، کیا کرے کہ بھائی میں تیری چوک بہترین قرآن پڑھ کے سنا، وہ مکے والا قرآن پڑھوں تاکہ لوگوں کو پتا چلے میں مکے سے آیا ہوں، نہیں اس نے ایسے بتایا کہ میں تو ابھی طالب علم ہوں، اللہ نشر جانتا ہوں، جی لافے جانتا ہوں، اس سے زیادہ مجھے کچھ پتا نہیں. یہ کیا کون سی نشانی ہے؟ یہ دل بنا. اور جب دل بنا ہوا انسان، دونوں چیزیں میں حدیث سنائی ہیں، سننا بھی پروفیشن کا اور سنانا بھی، یہ دونوں چیزیں چلتی ہیں. کیوں کہ وجہ کیا ہے کہ خود قرآن ایک ایسی چیز ہے، قرآن ایسی چیز، اس سے زیادہ ترنم ہے کسی چیز میں، یہ ثابت ہوگی چیز کو. میں اکثر ہمیں مزہ آتا ہے کوئی اچھا قرآن بھائی اس نے بڑا اچھی تلاوت کی، اس نے کی آج تک تو یہ سنے نا، آج تو میں یہ کہوں گا کہ اس نے بالکل عجیب تلاوت کی ہے، کوئی ترنم ہی نہیں تھا، لیکن جو لطف اس میں آیا کسی میں آیا ہی نہیں. تو یہاں ثابت ہو گیا کہ قرآن کوئی چیز ہے، قرآن کا اپنا رنگ ہے، اپنا ترنم ہے، وہ تو جو اس کو ایسا انسان پڑھے جس کے دل کی اصلاح ہوئی ہے تو خود بخود انسان کو پاگل کر دیتا ہے. تو میرے بھائی یہ کتنی بڑی نعمت اللہ نے دی ہے، صلاح قلب کی، انسان کے آنکھوں سے آنسو جاری ہوں، نماز پڑھ رہا ہے، سجدے پہ جا رہا ہے، اتنا دل ہر وقت اللہ کی طرف رجوع ہو جاتا ہے، اس کو رقت قلب کہتے ہیں، کہ بس اس کی کیفیت چینج ہوتی ہے. اللہ کی خاطر رونا کتنا بڑا انعام ہے، کتنی بڑی چیز ہے. انس رضی اللہ تعالیٰ کی ایک حدیث ہے بخاری اور مسلم کے اندر سے، لیکن صحابہ کرام کا کیا رنگ تھا، نبی کریم تشریف لائے اور خطبہ دیا، تو انس رضی اللہ تعالیٰ فرماتے ہیں کہ بھائی اس سے پہلے میں نے ایسا خطبہ نہیں سنا تھا، اب بتاؤ کیا چیز ہوگی. وہ انس رضی اللہ تعالیٰ کہتے ہیں کہ یہ ایسا خطبہ تھا کہ اس سے پہلے میں نے ایسا خطبہ سنا نہیں تھا جو آج نبی پاک سے سنا ہے، جو بات آج آپ نے کی. کیا بات کی؟ کہ آپ سن تشریف لائے ممبر پر، اللہ نے کی بات کہا کہ اے میرے صحابی ہو، جو باتیں میں جانتا ہوں اگر تم جانتے، جو باتیں میں جانتا ہوں اگر تم باتیں جان جاؤ یا جانتے، تو تم بہت کم ہنستے اور بہت زیادہ روتے. بس اتنا کہا. اب یہ اتنی بڑی بات ہے، رکت قلب ہونا، اب ہمیں تو کوئی اثر نہیں ہوا اس بات کا. اب بتائیں، اب دیکھیں دل کی حالت کیفیت، دیکھیں آپ ادھر کیا ہوا کہ جتنا بھی صحابی تھے سبحان اللہ، انس بناتے ہیں کہ سب نے اپنی چادروں کے اندر منہ ڈال لیے اسی وقت، اور ڈال کے جو ہچکی نکلی رونے کی آوازیں جو آئیں پوری مسجد نبی کے اندر، بھائی تحاشا صحابی رونا شروع ہو گئے. ہم بات دیکھیں کیا ہے، کس انداز سے نبی ہم سے بات کو فرمایا کہ تم رونا ہی بھول جاؤ، ہنسنا بھول جاؤ، رونا تم کتنا رو. ہمارا تو آج یہ حال ہے کہ بھائی سیریس سیریس باتوں پہ ہم ہنستے ہیں، مسجدوں میں مذاق ہو رہا ہے، ادھر ہی مذاق ہو رہا ہے، خانقاہوں میں مذاق ہوتے ہیں اب تو، یعنی کہیں بھی آپ کو وہ سنجیدگی کسی چیز میں، کیونکہ دل جو نہیں ہے، دل ہی جو نہیں، ورنہ تو دو لفظ سرکار دوران سے زبان سے نکلے، صرف اتنی بات نکلی تو بے تحاشا صحابیوں نے اپنے منہ کو چھپا لیا، رو رو کر آوازیں نکل رہی ہیں مسجد نبی کے اندر آپ کے رونے کی. ہمیں تو پورا قرآن سنا دیں، پوری یاسین سنا دیں، پتہ نہیں چلتا کیا ہو رہا ہے، سورہ رحمان سنا دیں، ہمیں کچھ نہیں پتا. और कैसे कैसे रंग से कुरान हकीम जो इंसान को उभारता है, बैठाता है, सुनाता है, यानी आप देखें क्या चीज़ है कुरान के अंदर। और कुरान ही नमाज में, नमाज के अंदर हम कुरान ही पढ़ते हैं, वो किसी और अंदाज से पढ़ते हैं। तो कहने का ये बात है कि अब हम एहसास तो करें कि वजह क्या है कि हम पे असरात ही नहीं किसी चीज़ के भी। तो ये ना हो कि रोज़े क़यामत जब हम उठें तो सख्त दिल के साथ उठें, अल्लाह ताला कहे कि तू तो ऐसी खेती लेकर आए कि जिसमें उगा ही कुछ नहीं था, जंगली जनता, जंगल में कोई बोटी बूटियाँ थी जंगली, उसमें तो कोई क्या ऐसा पौधा नहीं था कि जो आज तू जन्नत में जिससे पहुँच सकता। कितना अहम है हमारे दिल को साफ करना मेरे भाई, कितनी ज़रूरी चीज़ है। इतने ये ना एक एक मिनट में आदमी देख सकता है कि मेरे दिल की कैफियत कैसी है। आँखें बताएंगी आप, आँखें बताएंगी। और ऐसे आप ये देखें कि ऐसा ज़माना था अल्हम्दुलिल्लाह ऐसा फजल कोशी रहमतुल्लाह के हमारे हजरत के खानकाओं में, अब तो कहते रजाल है कहाँ वो चीज़ें। हमें तो मैंने तो अल्हम्दुलिल्लाह ऐसा ज़माना देखा है दरवेशों के साथ कि जहाँ रात का वक्त होता था, तीसरा वक्त हुआ, ये इंडिया पाकिस्तान की बात कर रहा हूँ मैं, तो क्या होता था कि अल्लाह अकबर सारे दरवेश सिरसर की आवाज़ आती थी, बिल्कुल कोई आवाज़ नहीं, कुछ नहीं, अपनी अपनी चादर उड़ी, सर्दी होती थी, सर्दी की बात कर रहा हूँ, और कोई इस कोने में आ गया, कोई इस कोने में आ गया, कोई इस कोने में आ गया, और सब कोई नमाज पढ़ रहा है, कोई किराए बैठा है। यकीन कीजिए कि सिसकों की आवाज़ आती थी हर जगह से, रोने की, रोने की आवाज़ आ रही, हर कोने से रोने की आवाज़ आ रही है, सिसकने की आवाज़ आ रही है, रो रहा है, किसी को कोई कैफियत ताली हुई है, पूरे खान का भरी हुई है। फजर का टाइम होता था, हजरत तशरीफ लाए, और ये भी याद रखें कि अल्लाह वाला ऐसी निशानी अल्लाह ताला की कि जिसको अल्लाह वाले को देख के रोना ना आए तो समझो उसका दिल है ही सही नहीं। मैं सही बता रहा हूं भाई, अल्लाह वाले की जो मोहब्बत है ना वो हकीकत में अल्लाह की मोहब्बत होती है। अल्लाह वाले की मोहब्बत जो है हकीकत में किसकी है? अल्लाह की। जिसको अल्लाह वाले की मोहब्बत में नहीं रोना आया, अल्लाह वाले की मोहब्बत में रोना, अल्लाह की मोहब्बत में कैसे रो सकता है? वो तो एक झलकी है, जो अल्लाह वाला है वो तो अल्लाह की मोहब्बत ही की झलकी है, ये लिंक है। अब ये इसकी मिसाल आप आम से दुनिया समझ लें कि आपका तो बच्चे अब इस काबिल नहीं कि किसी के बच्चे हो इस महफिल में, लेकिन आपके बच्चों के बच्चे तो आते ही होंगे ना आप घर में, या नहीं आते? जब छोटे छोटे बच्चे आते हैं या 3 साल का 2 साल का 3 साल का और आने के बाद जब चले जाते हैं, इत्तेफाक से वो कि अपनी उस बच्ची की थोड़ी सी कोई क्या कहते हैं कि स्वेटर रह जाए या कोई जंपर रह जाए या उसका जूता रह जाए या उसकी कोई चीज़ रह जाए, तो आप क्या करें? सुबह देख के उसको देख के आप मुस्कुराएंगे, हंसेंगे, और बाद उस इंसान प्यार भी लेता है कि देखो कितना प्यारा लग रहा है। हालांकि क्या है, वो तो बच्चे का कपड़ा है, लेकिन आपको बच्चे से मोहब्बत है तो उस कपड़े से लामहाल आपको मोहब्बत हो जाएगी, तो इसी तरह अल्लाह उम्मत खजरा में क्या है, उसको देख के दिल में ठंड क्यों पहुंचती है? उसकी निफत सरकार से। क्यों ना तो मैं जिक्र होता है उम्मत खजरा का, वो तो एक बनाई चीज है, बताएं। इससे आगे चले आप खाना काबा में क्या है मुझे बताएं, हिजरत सुद में क्या है, पत्थर ही है, लेकिन क्या है? निस्बत रब से है। तो जितना जितना जिसका दिल अल्हम्दुलिल्लाह जिसका दिल साफ शफाफ होता है उसी कदर जाके वो गर्क हो जाता है वहां पर। तो खाना कावों में गलत नहीं हो रहा है, बेहोश नहीं हो रहा है, बल्कि क्या हो रहा है? अल्लाह की जात में हो रहा है। वो उसको तजलियात आती है, जैसे अपने हजरत के अक्सर बताता हूं कि वो क्या चीज थी कि जो हजरत सारी सारी रात बैठ के खाना काबा को देखते थे, हमें तो कुछ नजर नहीं आता था, उनको क्या लज्जत मिलती थी? क्योंकि वो उन पत्थरों से आगे देखते थे क्या चीज है, नहीं समझे? वजह उनकी देखने की वजह क्या थी? उन्होंने दिल पर मेहनत की हुई थी, फजल कशी रहमतुल्लाह के साथ बैठते थे, सारी सारी जिंदगी गुजारी थी, लंबे लंबे सफर पैदल किए थे, ऐसा नहीं भूख और नंग के साथ इस अल्लाह के नाम को सीखने जाते थे। ये तो अल्हम्दुलिल्लाह हम गाड़ी में बैठ के टू करके बिठा के खा पी के आराम से कप चाय के पी के और बेहतरीन गर्म मस्जिद में आके और बड़े नखरे के साथ बैठ के ध्यानात भी कहीं, ये तो हमारा अंदाज है। तो यही नाम उन लोगों ने सीखा जो सारी सारी रात खाना काबू में बैठते थे, ना खाते थे ना पीते थे, क्योंकि उनकी दिल की असलाह हो चुकी थी, वो खाना काबे की तजलियात के मजे लेते थे। असल तो वो है, उन्होंने मेहनत भी ऐसी की कि सब कुछ छोड़ दिया, 200-200 मील 150 मील पैदल चलते थे सिर्फ अपने शेख के पास जुमेरात में जाके मजलिस से जिक्र में बैठेंगे, اور مسجد ذکر کرنے کے بعد وہاں سے چلے جاتے تھے. حضرت فرماتے ہیں کہ بعض اوقات ایسا ہوتا تھا رات کے ایسے پہر میں پہنچتا تھا کہ اس وقت تک لنگر ختم ہو چکا ہوتا تھا, تو پھر ہمیں دوسرے دن تک بھی وہاں بھوکا رہنا پڑتا تھا. پھر جا کے ہمیں حضرت کی مجلس ملتی تھی. فرماتے ہیں اس وقت گریہ تاری تھا, روتے فرماتے ہیں کہ میں تمہیں سچ بتاتا ہوں بات کہ دو دن کا بھوکا تو ہوتا تھا لیکن جب حضرت کا چہرہ دیکھتا تھا تو سب بھول جاتا تھا. اور یہ میں اپنے بتا رہا ہوں, اتنی تھکاؤ میں جاتا تھا اور جیسے حضرت گرامی کے آتے تھے میرے آنکھوں سے آنسو جاری ہو جاتے ہیں دیکھ کر. وہ کیا ہے حقیقت, یہ دل کی اصلاح ہو رہی تھی اور وہ جو حضرت کا چہرہ دیکھنا کیا تھا, وہ اللہ کی محبت کی نقاسی کر رہا تھا, ریفلیکشن آف لو آف اللہ تھا. جیسے میں آپ کو مثال دی کہ بھائی یہ گنبد خزرہ کیا ہے, جیسے گنبد خزرہ آتی ہے آدمی مستی چھا جاتی ہے, نعت لکھنے کو دل کرتا ہے. کیسی نعتوں میں, کیوں؟ کیونکہ نسبت جو سرکار دوستوں سے اس کی ہے. ہر چیز مسجد نبی کی پیاری لگتی ہے, آپ دیکھ لیں ہر چیز پیاری لگتی ہے, نسبت آپ سے. تو یہ جو نسبتیں ہماری کہاں چلے گی بھائی, دل میں تو ہمارے ہے ہی, ہم سمجھتے ہیں بس دو تصویر کرنے میں دل کی اصلاح ہو جائے گی. بھائی تو اگر اللہ کی تجلیات کو اتنی سستی نہیں ہے, راستہ یہی ہے, اندر سے چل رہا ہے راستہ. یار جس کو بھی پانا ہے, آپ نے نماز پانی ہے, حج پانا ہے, عمرہ پانا ہے, قرآن پانا ہے, جو کچھ بھی پانا ہے آپ نے اپنے اندر سے ہی پانا ہے, اپنے آپ سے ہی پانا ہے. اللہ نے اندر انتظام کیا ہے اسے. صحیح کہہ رہا ہوں غلط کہہ رہا ہوں, پتہ میں جنون میں بولے جا رہا ہوں, آپ میری بات صحیح سمجھ رہے ہیں. پانا اندر سے ہی انسان ملتا, اندر سے ہی انسان. اگر دل میں محنت انسان نہیں کرے گا کیا, پوری دنیا کے اندر یہ دیکھیں تھوڑا مجمع بیٹھے کسی نام پہ بیٹھے, اصلاح کے نام پہ بیٹھے ہیں نہیں بیٹھے. ایسا ہوتا ہے, اللہ تعالیٰ بندے پیدا کرتا ہے, لاتا ہے, لیکن ابھی کمی نہیں ہونی چاہیے ہمارے اندر. اللہ کے نام کو ایسے مضبوطی سے پکڑ لیں ہم, الحمد للہ چھوڑے نا, چھوڑے جب تک دل کی اصلاح نہ ہو جائے, آنکھوں سے آنسو جب تک نکلنا شروع ہو جائے. جو بھی اللہ سے نسبت جس کی بھی ہو, محبت ہو, آنسو آ رہے ہیں سمجھو اللہ سے محبت ہے. جس کی نسبت اللہ سے, اس چیز کو دیکھ کے, اس کو سن کر انسان کے دل میں تڑپ آ جائے, آنکھوں سے آنسو جاری ہو جائے. سبحان اللہ, ہم رات کو اٹھ کر روتے ہیں جب تارے سارے سوتے ہیں, کسی نے خوب شعر کیا, وہ دیکھتے تھے خانقاہوں کے اندر کیوں رو رہے ہیں, کیونکہ ان کی نسبت تھی, خانقاہ کی نسبت کس سے تھی؟ حضرت سے تھی. حضرت کی نسبت کس سے تھی؟ اللہ سے تھی. تو بس پاگل ہوتے تھے لوگ, اور جب جاتے تو بھرے ہوتے تھے سینے ان کے, اپنے اپنے چادروں کو اوڑھ کے صبح نکل جاتے تھے. میں جمعرات کی رات کی بات کر رہا ہوں, وہاں پہ گزارتے تھے, اپنے شیخ کے مراقبت کرنے آتے تھے. ذکر جو ہم کرتے ہیں بالکل یہی ذکر, اور کیا, یہ نقشبندی ذکر جو ہم کرتے ہیں, یہ مجھے حضرت نے سکھایا, فرمایا تم جا کے ذکر کرو. تو بھائی یہ بڑی بڑی نعمت ہے, ہم ضائع کر دیتے ہیں. تو آج جس نعمت کا میں نے آپ دل میں میرا ہے اور اس کو آپ سے, وہ کیا ہے, کہتے کل رونا آ جائے, کبھی تو آنکھ دب ہو جائے ہماری کہ بھائی اللہ کو یاد کر کے, اللہ کی محبت میں, اللہ کے خوف میں, اللہ کا نام آئے تو ہمیں سوچنے لگیں, آنکھ تمہاری تر ہو جائے, اللہ والوں کے قصے ہیں تو آنکھ تر ہو جائے, اپنے شیخ کی کوئی بات ہو تو دل میں محبت پیدا ہو. وہ محبت جو ہے, جو اکثر جو اللہ والے کہتے ہیں نا کہ بھائی اپنے شیخ سے محبت کرو, اس کا راز میں آپ کو بتاتا ہوں. حقیقت میں منع آپ ایک اللہ والوں کی کیا ضرورت ہو مجھے, کیا ایسے بڑے بڑے درجے کے لوگوں کے منہ سے سنی ہوئی باتیں, تھانوی رحمۃ اللہ رہے ان کو کیا ضرورت تھی جو ایسی باتیں کرتے ہیں, ان کا سینٹر پوائنٹ ہی یہی ہے تصوف. تھانوی فرماتے ہیں کہ تصوف کا, اللہ کو پانے کا جو سینٹر پوائنٹ وہ کیا ہے, حب شیخ, اپنے شیخ سے محبت. جس قدر اس سے محبت ہوگی اسی قدر اس کا جو راستہ کھلتا چلا جائے گا. اب یہ جو اتنی بڑی بڑی اونچی بات, ہاں میرے جیسے ٹھنگنا بات کرے تو آپ کہہ سکتے ہیں کہ لالچ ہے اس کو, یا کوئی چکر ہے, یا کوئی پتہ نہیں کیا دنیا کمانا چاہتا ہوا جس طرح اپنی طرف بلا رہا ہے. یہ بھی تو آج کل بڑی مصیبت ہے نا, یہ لوگ جی بس فتوے چلتے ہیں نا, پھر یہ دیکھو جی اپنے آپ پتہ نہیں کیا سمجھتے ہیں, لیکن کوئی یہ سینٹر پوائنٹ ہے. میں آپ کو بتا رہا ہوں یہ میرے زمان سے نہیں, بڑے بڑے مشائخ کرام کے تو یہ تو نقشبندی سلسلے کا پہلا سبق ہے. تنا فشو ہونا, اتنی محبت اپنے شیخ سے ہو, اتنی محبت ہو کہ حقیقت اتنی محبت ہو جائے کہ جب شیشے کے سامنے کھڑا ہو تو اپنا چہرہ غائب ہو جائے, اپنے شیخ کا چہرہ نظر آنے لگے. میں دکھا دیتا ہوں, تھانوی رحمۃ اللہ کی بات بتا رہا ہوں, یہ مقام آتے ہی ہوتا وہ کہہ رہے ہیں نا, مقام آتا ہے تو بھی کہہ رہے ہیں نا, اس قدر فنا ہو جاتا ہے اپنے شیخ کے اندر. اتنا عورت ہی ہمارا سب کے, اور سب کو محبت اللہ سے ہے, سب کو اللہ سے محبت ہے, اتنی محبت ہو جائے کہ جب آپ شیشے میں کھڑا ہو تو کچھ شیخ ہاں یہ کیا حضرت آ گئی. بہت ہے ایسے, بالکل ایسے ہوتا ہے. तो उसमें पूरी तस्वीर आ जाती है समझे, यथन चलना बोलना रंग ढंग उसमें एक्शन से नहीं, वो बिल्कुल यहाँ दूसरा आदमी कहता है कि हाँ यार बिल्कुल अपने शेख की तरह चलता है, ये बिल्कुल वही अंदाज बन गया उसको बोलने के अंदाज में, क्योंकि वो सारी चीज अंदर मोहब्बत ऐसी चीज है, दिल की सलाह ऐसी चीज है कि वो सब रंग जाता है उसके अंदर ऐसा है सिबतल्लाह, और ये सिबतल्लाह यही तो है अल्लाह का रंग, अल्लाह तो बेमिसाल है बेमिसाल, उसका क्या रंग हो सकता है, और यही रंग चढ़ता चढ़ता अल्हम्दुलिल्लाह फिर कहीं से कहीं पहुंचता है। तो सेंट्रल पॉइंट ये है इंसान का भाई, इस कदर इंसान को अपने शेख से मोहब्बत हो, उसकी बातों से मोहब्बत हो, उसकी सोहबत से मोहब्बत हो, मोहब्बत और चीज है, एक जबरदस्ती और चीज है, ये बात दोनों अलग अलग है। तो ये सारे रास्ते खुलते हैं कब, तो इंसान दिल की असलाह शुरू करेगा, दिल पे खूब मेहनत करनी चाहिए दोस्तों, ये बिल्कुल आखरत का राज है अल्हम्दुलिल्लाह, बहुत कामयाबी होगी, दिल खुलता चला जाएगा अल्हम्दुलिल्लाह, मार्फत हासिल होना शुरू हो जाएगी, और जब आंखों में आंसू आने शुरू हो जाए, आंख निकलना शुरू हो जाए, जबान बंद हो जाए, हंसना बंद हो जाए, फिर थोड़ी थोड़ी बात में दांत निकालते हो, दिल करता है ये बात, हा हा आवाजें आती है, मस्जिद तो है मुंबनों पे हंसाते हैं लोगों, पता है ये तीन ऐसा है, कितनी संजीदगी संजीदगी वाली जगहों पे इंसान जो दांत निकाल रहे हैं, हंस रहे हैं और उल्टी सीधी बातें कर रहे हैं, अजीब जमाना है, आप सोचें अल्लाह के नबी क्या फरमा रहे साहब, जो मैं जानता हूं और तुम जान जाओ तो तुम रोने ही भूल जाओ, हंसने भूल जाओ तुम, सिवाय रोने के तुम्हारे पास काम नहीं हो, तो जिंदगी को संजीदा बनाए आदमी और ऐसी तौर पर जिंदगी गुजारे अल्हम्दुलिल्लाह, समझे कि वक्त को जाया नहीं हम कर रहे, वक्त को कीमती बना रहे हैं, और इतना हौसला इतना आप तनासुब जरूर रख ले कि उस पर इतनी मेहनत करे जितना वहां रहना है, दुनिया पर इतनी मेहनत हो जितना इस दुनिया में हमने रहना है, याद रखना, और आखिर पर इतनी मेहनत हो जितना हमने वहां रहना है, और जो हमने अल्लाह से लेना है, अल्लाह ने सारा कुछ हमारे हाथ में डाला है। तो एक रास्ता है बड़ा जबरदस्त, अल्लाह के नाम का, अल्लाह के नाम को जपते रहो अल्हम्दुलिल्लाह, जपना समझते हो ना, जिक्र करते रहो बस, अल्लाह अल्लाह करते रहो, खूब मेहनत दिल पे की जाए, खूब मेहनत की जाए दिल पे अल्हम्दुलिल्लाह, रास्ता खुलता चला जाएगा, हत्ता कि ये इतना गिरिया तारी हो जाए आंखों पर, इतना गाली तारी हो जाए, मैंने ऐसे शख्स भी देखे अल्हम्दुलिल्लाह, ऐसे आशिक भी देखे, ऐसे आशिक अल्लाह का नबी कर नाम लिया जाता था तो उसकी झिझकियाँ छू जाती थी, मैं कहता था आप ये कैसे रो लेते हैं, वो सब लोग नया नया था, मैं कहा मुझे हजरत पता नहीं आप, मैं तो आपसे सब बातें की और आपकी हिचकी छूट गई हैं, वल्लाह हिचकी छूट जाती थी उनकी, थोड़ा शुरू कर देते थे दाढ़ी मार के उनकी भीग जाती, अब तो है नहीं दुनिया में बेचारे, अजीब आशिक आदमी थे, दिल बनना होता, नाम लिया नहीं नबी पाक का, उनको रोना आना रोना शुरू कर दिया, रोना गिरिया तारी बजा था, उसी रोने पर बातें करते थे, उस बात को कंप्लीट करते थे, अब कितना फर्क है हमारे उनके दिल में है ना, बात हमें क्यों नहीं आता उस नाम पर रोना, हमें क्यों खाना कावा पे रोना आता, हमें क्यों नहीं आती चीजें कुरान पे, हमें क्यों नहीं रोना आता, हम जो कुरान पढ़ते हैं हमें क्यों रुक जाते हैं उस पर सोचें और हमारे आंखों से आंसू जारी हो जाए, इस मंजिल को हमने हासिल करना है, अच्छा ये डिटर्मिनेशन करें कि हमने इस मंजिल तक पहुंचना है, रुकना नहीं है, सवारी अल्लाह ने हमें अब चलाया है, हम ये वादा करें अपने आप से कि रुकना नहीं है, हमने इस मंजिल तक पहुंचना है जो मैंने आपसे बातें की, क्योंकि हौसला करना चाहिए, इसमें हिम्मत करनी चाहिए, अल्लाह की रहमत उतरती है इंसान पर, इस रास्ते में जो रोड़े आए उनको हटाते चले जाए, यही किया है शैतान की आते हैं रोड़े, वही बैरिज डालता है हरामकारी की फजूल चीजों से, उसको तोड़ते चले जाए, रख रहे हैं हमारी एक मंजिल है, उस मंजिल को हमने पाना है, हर हालत में उस मंजिल तक हमने पहुंचना है, इंशाल्लाह पहुंच जाएंगे, फजूल जिंदगी की नहीं गुजारनी हमने, हम उन लोगों में से ना होगे जो अब जिंदगी को बेमकसद गुजारते हैं, इसका कोई मकसद ही नहीं है, नहीं हमने वो जिंदगी नहीं गुजारनी, हमने एक मकसद को हासिल करना है, वो क्या है, अल्लाह की ऐसी मोहब्बत हासिल करनी है कि बस अल्लाह की मोहब्बत में हर वक्त हमारा दिल भी रोते रहे और आंख भी रोती रहे, जिसकी बात हो तो रहे, कुरान पढ़े तो रहे, उसका जिक्र हो तो रहे, ऐसे दिल हमारा हो जाए, सख्त दिल नहीं होना चाहिए, अल्लाह पाक मुझे भी आपको तौफीक नसीब फरमाए।